الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد، اللهم صل على محمد وعلى محمد، وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الحق والدين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. والضحى والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى. ألم يجدك يتيما فآوى، ووجدك ضالا فهدى، ووجدك عائلا فأغنى، فأما اليتيم فلا تقهر، وأما السائل فلا تنهر، وأما بنعمة ربك فحدث. صدق الله العلي العظيم. سورہ مبارکہ شمس اور سورہ مبارکہ لیل کے بعد سورہ مبارکہ ضحا ہے. ان تمام سوروں میں ظاہری بھی اور باطنی بھی، لفظی بھی اور معنوی بھی، ایک عظیم الشان ارتباط، اتصال، استمرار قائم ہے. اور اس سورہ مبارکہ کے بعد جو سورہ ہے، سورہ انشراح، بسم اللہ الرحمن الرحیم، لم نشرح لك صدرك ووضعنا عنك وزرك الذي انقض ظهرك ورفعنا لك ذكرك فإن مع العسر يسرا، إن مع العسر يسرا، فإذا فرغت فانصب وإلى ربك فارغب. یہ دونوں سورے بطور خاص، سورہ ضحا اور سورہ انشراح، یہ ایک دوسرے کے ساتھ تو ایسا انسجام رکھتے ہیں، ایسی وحدت قائم کرتے ہیں کہ ائمہ اہل بیت علیہم الصلاۃ والسلام ان دونوں سوروں کو بمنزل ایک سورہ تسلیم کرتے ہیں. اور فقہی اعتبار سے ہمارے ہاں یہ فقہ جعفری میں ہے کہ نماز میں سورہ مبارکہ حمد کے بعد چونکہ ایک مکمل سورہ پڑھنا لازمی ہے، تو اگر کوئی شخص سورہ والضحا پڑھے تو لازم ہے کہ وہ سورہ الم نشرح بھی پڑھے، تاکہ ایک مکمل سورہ مکمل، اس قدر وحدت ہے. اور اس کا سبب بہت واضح ہے. دیکھیں، ویسے تو سورہ والضحا اور سورہ الم نشرح قرآن مجید میں دو سوروں کے طور پر لکھا ہوا ہے، بیچ میں بسم اللہ بھی ہے، لیکن دونوں سورے بطور خاص ذات و صفات و کمالات و اسرار سیرت حضرت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے متعلق ہیں. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، خاتم النبیین، محمد ابن عبد اللہ صلى الله عليه وآله وسلم. حضور کی شان اگر قرآن مجید میں دیکھنی ہو تو پورے قرآن مجید میں جگہ جگہ پر شان رسالت بیان ہوئی ہے، اور ہر سخن ایک مقام سے ہے. مثلا سورہ مبارکہ قلم میں نون والقلم وما يسطرون، اس میں جب وہ آیت آتی ہے کہ وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ، وہ اس کے پہلے کی آیتیں بلکہ پورا سورہ. سورہ مبارک انبیاء میں وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِلْعَالَمِينَ، وما محمد الا رسول. یا مثلا سورہ مزمل میں یا ایها المزمل، یا ایها المدثر، طه، یاسین، یہ سب مقامات اپنی جگہ پر فرازہائے سیرت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر روشنی ڈالتے ہیں. سیرت طیبہ محمدیہ اور حقیقت محمدیہ، اس کی جو بلندیاں ہیں، بلندیاں ہیں، اس میں کہیں نشیب نہیں ہے. اس جیومیٹری کا کوئی تصور نہیں کر سکتا عام انسانی ذہن جہاں بلندیاں ہی بلندیاں ہوں، بیچ میں نشیب نہ ہو. کچھ چیزیں عام انسان کے تصور میں نہیں آ سکتی، وہ اپنے کو بلا وجہ تھکا ڈالتا ہے. جیسے خود ذات گرامی حق سبحانہ وتعالی، کون ہے معرفت ذات باری تعالی، نہ کسی کی سمجھ میں آج تک آئی ہے، نہ آ سکتی ہے، نہ کسی کے قدرت بیان میں ہے کہ وہ بیان کر سکے. کوئی نہیں، اولین و آخرین. انبیاء جہاں کہتے ہیں کہ ما عرفنا کا حق معرفت، کہ پروردگار ہم تیری معرفت کا حق ادا نہیں کر سکے، جو تیری معرفت کا حق تھا وہ معرفت ہمیں ہم حاصل نہیں کر سکے. انبیاء کا مرتبہ، ظاہر ہے ہم انبیاء کے تعلق سے نہیں کہہ سکتے ہیں، انبیاء خود یہ بات کہتے ہیں. اب آپ یہ سمجھیے جتنا فاصلہ ادھر ہے، انبیاء فرماتے ہیں ذات حق کے تعلق سے کہ ہم سمجھ نہیں سکتے، کیا عظمت ہے ذات الہی کی. اب وہ آنے کے بعد وہاں پر دینیات لکھنے والے اور علم کلام لکھنے والے اللہ کی چند صفات اور چند اسماء لکھنے کے بعد سمجھتے ہیں کہ ہم نے بس اللہ کو سمجھ لیا، اور جتنا ہم نے سمجھا بس اتنا ہی حق ہے، اور جو دوسرے سمجھ رہے ہیں وہ سب باطل ہے. اور ہر شخص اپنی جگہ اپنے کو سمجھتا ہے کہ بس جو ہم نے سمجھ لیا ذات باری کے بارے میں وہی حق ہے، جو دوسرا سمجھ رہا ہے وہ باطل ہے. کیا ستم ہے، ایک دوسرے پہ تکفیر کا الزام کہ فلاں کافر ہے، فلاں مشرک ہے. یہ الزام لگانا بہت سنگین جرائم ہے، اس کے اللہ سبحانہ و تعالیٰ معاف نہیں کرے گا. جو شخص بھی خود کہے کہ میں موحد ہوں، میں توحید کا قائل ہوں، میں اللہ کو ایک مانتا ہوں، میں لا الہ الا اللہ کہتا ہوں، محمد رسول اللہ کہتا ہوں، کسی کو حق نہیں ہے کہ اس کی تکفیر کرے کہ تم کافر ہو، تم مشرک ہو. اس کے اپنے نظریات ہیں، اس کے اپنے، ہر شخص کے دل کا رشتہ خدا سے قائم ہے. और कोई दूसरा उसमें शिरकत नहीं कर सकता, शरीक नहीं हो सकता, कोई उसका मुहासिबा नहीं कर सकता, सिवाय उस मंजिल के जहाँ वाज़े तौर पे कोई शख्स कहे अल्लाह एक नहीं है, अल्लाह में शरीक है, अल्लाह बीवी बच्चे रखता है, जैसे कि पुरानी जो मैथोलॉजीज़ हैं, ग्रीक मैथोलॉजी, इंडियन मैथोलॉजी वगैरह वगैरह, उसमें पूरे पूरे खानदान हैं देवताओं के खानदान हैं, उनके बाप हैं, बेटे हैं, बेटियां हैं, और उसमें हर तरह का खानदानी झगड़ा जैसे इंसानों में होता है, वो झगड़े हैं खुदाओं के आपस में, प्रैंक्स हैं उनके, नऊज़ु बिल्लाह मिन ज़ालिक। इस हद तक कोई गिर जाए तो उसकी इस्लाह वाजिब है, वो मुशरिक है, वो काफिर है। लेकिन जो शख्स कह रहा है कि मैं ला इलाहा इल्लल्लाह कहता हूँ, ये तालीम खुदा ने कुरान मजीद में पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया, और हुजूर ने उम्मत मुस्लिमा को हुक्म दिया कि अगर कोई शख्स तुम्हारे सामने से गुजरे और सलाम करे तुम्हारे ऊपर और कहे कि मैं मुसलमान हूँ, तो तुम हरगिज़ उसकी तकजीब ना करो, तुम न झुटलाओ उसे, तस्लीम कर लो, उसे पनाह दे दो, अमान दे दो, ये हुक्म कुरानी है। मैदान कारजार में, मैदान जिहाद में, टकराव की हालत में अल्लाह सुबहान व तआला ये हुक्म देता है कि कोई कहे सलाम अलैकुम तो तुम उसको मुसलमान तस्लीम करके उसे पनाह दे दो। और हमारे यहाँ एक दूसरे को पनाह देने के लिए दिलों में दिमागों में गुंजाइशें नहीं हैं। इसके मानी है कि हम खुदा को की परस्तिश नहीं कर रहे हैं, हम अपनी अनानियतों की परस्तिशें कर रहे हैं, अपनी अना को बुत बना लिया है। नऊज़ु बिल्लाह मिन ज़ालिक व नस्तजीरु बिल्लाह मिन ज़ालिक। बहरहाल ज़ाते गिरामी हक़ को लफ्ज़ों में बयान करना किसी के बस में नहीं है अगर खुद ज़ाते गिरामी हक़ अपना तआरुफ़ ना करा दे, जैसा कि उसने क़ुरान मजीद में कराया है या दूसरी किताबों में, दूसरे सहीफ़ों में कराया है। जैसे मैं अक्सर कहता हूँ, बात आएगी अभी सूरह मुबारक है कुल हुवल्लाह से मुतल्लिक, ये सूरह कुल हुवल्लाहु अहद अल्लाहुस्समद लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद, ये तारुफ खुदावंदे कुद्दूस ने खुद अपना तारुफ कराया, कोई जहन ये इबारत तख्लीक नहीं कर सकता था, इंसानी जहन। यह सूरह मुबारक है हदीद की शुरू की आयत है, खैर वो अभी मौजू मेरा नहीं है। मैं ये अर्ज कर रहा हूँ इस वक्त के जिस तरह हक़ सुबहान व तआला की कुन है ज़ात समझना आसान नहीं है, उसी तरह से हम जैसे इंसानों के लिए कौन है ज़ाते मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को समझना आसान नहीं। मगर ये कि हम अपने आप को उस हद तक महदूद रखें जो खुद हुजूर ने अपना तारुफ कराया है, अपने अहले बैत का तारुफ कराया है, दूसरे अंबिया का तारुफ कराया है, उसमें भी जो रिवायतें हैं और आयतें हैं उनकी जब ताबीर आप करते हैं, भाई अरबी का कोई फ़िक्रा है आप उसे उर्दू में तर्जमा करते हैं, तर्जमे के मौके अलग अलग होते हैं, कभी आप क्लासरूम में बैठ के दर्स व तदरीस के लिए तर्जमा करते हैं, कभी आप अदबी तर्जमा करते हैं क्लासरूम के बाहर आम अदबी ज़ौक रखने वाले आम दानिश्वर तबके, आम बासवाद तबके के लिए, आम अहले इल्म तबके के लिए, कभी आप तर्जमा करते हैं शेर के उसलूब में, तो शेर की अपनी ज़बान है, वहाँ तर्जमे का अंदाज़ मुख्तलिफ हो जाएगा, कभी आप खिताबत में कोई बात कहते हैं, खिताबत की अपनी ज़बान है, अपना उसलूब है, वो दर्स व तदरीस वाली ज़बान खिताबत में नहीं इस्तेमाल होती है, हो नहीं सकती है। दर्स व तदरीस में आप बुलंद दर्स व तदरीस में आप जिन इस्तिलाहों से सहारा लेते हैं, वो इस्तिलाहें आप मिंबर पे इस्तेमाल करें तो लोग और गुमराह हो जाएंगे, उनके कुछ समझ में नहीं आएगा। तो मरातिब होते हैं, इन मरातिब में تعبیریں مختلف ہوتی ہیں، متفاوت ہوتی ہیں، معنی خیز تعبیریں ہوتی ہیں. اگر کسی کی تعبیر آپ کی سمجھ میں نہیں آئی تو آپ اس کی تکفیر کریں گے، آپ اسے کافر ٹھہرائیں گے. آپ چاہتے ہیں کسی ایک شخص کی مقلد ہو جائے ساری دنیا، کہ اس کے بس نظریات سب پہ مسلط ہو جائے، تو پھر اجتہاد کا دروازہ بند ہو جائے گا، افہام و تفہیم کا دروازہ بند ہو جائے گا. ایک شخص کو بت بنانا چاہتے ہیں آپ، دوسرے بھی تو اشخاص ہیں، دوسرے بھی تو مجتہدین ہیں، دوسرے بھی تو مفکرین ہیں، دوسرے بھی تو اہل فکر ہیں، اور آپ کے علاوہ سب اہل فکر ملحد نہیں ہیں، وہ بھی توحید کا کلمہ پڑھ چکے ہیں، وہ بھی اہل توحید ہیں. لیکن ان کے ہاں جو مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور اہل بیت مصطفیٰ اور انبیاء اور اولیاء کے مراتب ہیں جس کی وہ تشریح کرتے ہیں جس انداز سے، ان مراتب میں اگر آپ کو غلو نظر آتا ہے، لیکن وہ کہتے ہیں یہ غلو نہیں ہے، مرتبہ الوہیت محفوظ ہے، اللہ سبحانہ وتعالی کے دیے ہوئے کمالات ہیں ان اللہ کے مخصوص بندوں میں جن کمالات کو ہم بیان کر رہے ہیں، تو آپ الزام شرک نہیں دے سکتے. سورہ والضحیٰ اور سورہ الم نشرح، ان دونوں سوروں کی خصوصیت یہ ہے کہ یہ دونوں سورے مل کر اسرار سیرت و ذات و صفات مصطفیٰ کا بڑی حد تک احاطہ کرتے ہیں. اور اسی لیے بھائی جو میں عرض کر رہا ہوں روزانہ اشارات کے، ایک ہے ظاہری تفسیر. اب ظاہری تفسیر میں بات یہاں سے شروع ہوگی کہ بھائی سورہ مبارکہ ضحیٰ میں کل جو ہیں وہ 11 آیتیں ہیں، 40 الفاظ یا کلمات ہیں اور 172 حروف ہیں، 172 حرف، ان سے بنتے ہیں 40 الفاظ اور ان سے بنتی ہیں 11 آیتیں. یہ ہے سورہ والضحیٰ. ان 11 آیتوں میں جن الفاظ کا انتخاب ہوا ہے اور جس اسلوب کا انتخاب ہوا ہے، وہ بھی اسلوب ہے، اسلوب قسم. پھر عرض کر رہا ہوں، حقیقت محمدیہ اور اسرار سیرت نبویہ اتنی اہم ہے کہ کسی غافل دل و دماغ کو اس سے کچھ حظ حاصل نہیں ہو سکتا، اسی لیے اسلوب قسم کے ذریعے سے دل و دماغ کو جھنجھوڑا جا رہا ہے. بیدار رہو، جاگتے رہو، ظاہری بیداری نہیں، پورے وجود کے ساتھ بیدار رہو. خود انسانی وجود کی کتنی تہیں ہیں، پورے وجود کے ساتھ بیدار ہونا. دیکھیے کچھ چیزیں آپ آنکھوں سے دیکھتے ہیں، کچھ چیزیں ایسی ہیں جو آنکھوں سے نظر نہیں آتی، آئیں دونوں آنکھوں سے نظر نہیں آ سکتی، مگر آپ کے پاس ایسی بھی قوتیں ہیں جو ان چیزوں کو دیکھ سکتی ہیں جو ان یہ آنکھیں جنہیں نہیں دیکھ سکتی. یہ قوتیں اللہ سبحانہ و تعالیٰ نے آپ کو دی ہیں. تو اگر آپ کی آنکھ بیدار ہے لیکن وہ قوت بیدار نہیں ہے، تو پھر آپ بہت سی چیزوں کو نہیں دیکھ سکتے. وہ قوت یعنی بہت سی چیزیں، سامنے درخت ہے، یہ اس وقت زمین ہے اور آپ حضرات تشریف فرمائیں، یہاں پہ میں دیکھ رہا ہوں، کچھ چیزیں یہ آنکھ دیکھ نہیں سکتی، کچھ چیزیں ایسی لطیف ہیں جن کی تصویر یہ کیمرہ نہیں لے سکتا. تو وہ جو لطیف چیزیں ہیں، یہ کیمرہ جن کی تصویر نہیں لے سکتا، اس کے یہ معنی تھوڑی ہے کہ کہیں بھی ان کی تصویر نہیں ہو سکتی. ہو سکتا ہے کہ جتنی لطیف وہ چیزیں ہیں ویسے ہی لطیف کہیں کیمرے ایسے ہوں، ایسے لینس ہوں، یعنی ایسی قوت ہو جہاں ان لطیف چیزوں کی تصویر لی جا سکے. और कहीं ये होता है, देखिए आम तौर पर किसी चीज को समझने के लिए दरमियान में जहन जरूर आता है, जहन किसी चीज की तस्वीर बनाता है और उसी तस्वीर को आप अपना इल्म कहते हैं। कहीं पर उसकी जरूरत नहीं पेश आती है, जैसे आपको आपकी जात का इल्म, कहिए कि आपकी जात का इल्म पहले जहन हासिल करता है, उसकी कोई तस्वीर बनाता है, फिर आपको मालूम होता है कि आप हैं। ये इल्म हुसूली का मरहला आता है दरमियान में? नहीं आता। आपको विजदानन मालूम है हुजू इल्म हुजूरी के तौर पर कि आप हैं, आपको अपनी जात का इल्म है, आपको अपनी जात का इल्म है, ठीक है ना। ये इल्म हुजूरी की कुव्वत, इल्म हुजूरी कहां कहां मुमकिन है और कहां कहां मुमकिन नहीं है। जिस तरह से जहन ज्यादा से ज्यादा इल्मी मश्क और ममारसत, फिक्र और तफक्कुर और तदब्बुर और तफक्कुह के नतीजे में वसी से वसी तर होता चला जाता है, क्या हमारा वो विजदान जो इल्म हुजूरी रखता है वो भी वसअत पजीर है या वो वसअत पजीर नहीं है? उसका दायरा महदूद है हमारी ही ज़ात तक, बस सिर्फ ज़ात का ज़ात तक महदूद है दायरा। ये बड़ी बहस है और इस पर जिस तरह काम होना चाहिए था नहीं हुआ है। ये बहसें जब तक सर न हो अच्छी तरह से, उस वक्त तक बहुत से मकामात ऐसे लतीफ़ हैं, ऐसे दकीक हैं जो हल नहीं हो सकते। अब अगर किसी ने वो मरहला हल कर लिया किसी भी हद तक, तो आम सतह से तो बुलंद हो गया। अब ये जो आम सतह पे रुका हुआ है, ये उसके मबलगे इल्म तक नहीं पहुंच सका और उसे काफिर कहने लगा, उसे मुशरिक कह दिया, उसकी ताबीर नहीं समझ सका कि वो क्या बात कह रहा है, ताबीर किस चीज की कर रहा है, एक्सप्रेशंस को नहीं समझ सके। तो इतनी जल्दी नहीं करनी चाहिए किसी की तकफीर में। तमाम मुसलमानों के लिए मैं एक आम बात अर्ज कर रहा हूँ, तासीस कर रहा हूँ, वजाहत कर रहा हूँ आपके साथ, मबानी की बुनियादें इल्मी क्या हैं, फिक्री बुनियादें क्या हैं। हकीकत मुहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम, हकीकत वलविया यानी हकीकत अलविया अलैहि सलातु वस्सलाम, वो हकीकत जिसे रसूल ने नफ्स कहा अपना, एक अल्लाह ने जिसको रसूल का नफ्स कहा, ये हकीकतें मामूली हकीकतें नहीं हैं, ये हमारे जैसे नहीं हैं। हमारे जैसे नजर आते हैं, हमारे जैसे नहीं, हमसे बहुत बुलंद हैं, हमसे बहुत बुलंद हैं। निहायत नादानी की बात है कि हम उन्हें जिद करें इस बात पर कि वो तमाम तकाजे बशरियत के जो हमारे अंदर हैं, वो उनमें कुछ तकाजे ज़रूर हैं, कुछ तकाजे बशरियत के हैं, तमाम तकाजे बशरियत के उनमें नहीं आप इस बात कर सकते, मुमकिन नहीं है। अपने तमाम नकायस, अपनी तमाम कमज़ोरियाँ, अपनी तमाम मजबूरियाँ, अपनी तमाम माजूरियाँ, अपनी तमाम इल्लतें, अपनी तमाम नारसाइयाँ, अपनी तमाम हुदूद व क़ुयूद के साथ आप मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को अपना जैसा समझते हैं, वाय है आप पर, तुफ है आप पर। मुस्तफ़ा बहुत बुलंद है सल्लल्लाहु अलैहि वसल्लम। जो लोग फिक्री एतिकाफ करते हैं, डूबते हैं सारी दुनिया से रिश्ता तोड़कर उससे रिश्ता जोड़ते हैं, پر وہ خود حقیقتیں کھول دیتا ہے، وہ بھی حسب ظرف. ہر شخص کا ظرف الگ الگ ہے، کوئی دو ظرف ایک جیسے نہیں ہے، کوئی دو ذہن ایک جیسے نہیں ہے، کوئی دو قلب ایک جیسے نہیں ہے، کوئی دو نفوس ایک جیسے نہیں ہے. تمام تر مماثلتوں کے باوجود انبیاء کے درمیان تفاضل اور امتیازات موجود ہیں. آدم آدم ہے، نوح نوح ہے، ابراہیم ابراہیم ہے، موسیٰ موسیٰ ہے، عیسیٰ عیسیٰ، محمد محمد ہے صلی اللہ علیہ وآلہ وسلم. اللهم صل على جميع انبیائک ورسلک وجميع ملائکتک المقربین وجميع الصدیقین والشہداء والصالحین. بہرحال تو اسرار سیرت مصطفیٰ، میں بار بار کہہ رہا ہوں، اسرار سیرت مصطفیٰ صلی اللہ علیہ وسلم، اس کا بڑی حد تک جامع ہیں یہ دو سورے، اس کے بڑے حد تک جامع ہیں، مگر تعمق کی ضرورت ہے. ظاہر الفاظ سے لے کر، ظاہر الفاظ سے جو کچھ مستنبط ہوتا ہے کچھ اس میں باطل نہیں ہے. ظاہر قرآن کو ایز اٹ از، ایک ایک زیر زبر قرآن کا اپنی پلکوں سے، اپنی نظروں سے محفوظ رکھیں، اپنے قلب میں محفوظ رکھیں، اپنے عمل سے محفوظ رکھیں، مگر اس ظاہر کے پیچھے ایک سلسلہ ہے نورانی مطالب کا. ان مطالب کا انکار نہیں کر سکتے اگر سمجھ میں نہیں آ رہے ہیں تو. اسی لیے یہاں پر بھی اسلوب قسم ہے، والضحى، قسم ہے دن کی درخشانی کی. ضحا کہتے ہیں جب سورج نکل آتا ہے، اس کی روشنی پھیلتی ہے، وہ جو وقت ہوتا ہے وہ ضحا کا وقت ہے. یعنی جس میں فجر میں کیا ہے، فجر میں رات کا سایہ موجود ہوتا ہے، تاریکی ہوتی ہے، اندھیرا ہوتا ہے، تھوڑا اندھیرا ہوتا ہے، تھوڑا اجالا ہوتا ہے. یہاں پہ اللہ نے وہ قسم نہیں کھائی. والضحا، جب سورج نکل آتا ہے اس کی روشنی پھیل جاتی ہے، اسے ضحا کا وقت کہتے ہیں. تو جب محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر وحی نازل ہو گئی، وحی نازل ہو گئی، گویا آفتاب وحی طلوع ہو گیا ہے، روشنی پھیل گئی، نور وحی الہی نے ذات گرامی مصطفیٰ کو اپنے احاطے میں لے لیا. وہ وضحا کا تصور کیجئے. ایک وضحا یہ ہے کہ یہ سورج نکل آیا اور آپ کے سامنے دن نکل آیا، دن چڑھ گیا، سوا نیزے سورج چڑھ گیا اور روشنی ہو گئی. ایک یہ کہ نور وحی سے ذات گرامی مصطفیٰ منور ہو چکی ہے. والضحى واللیل اذا سجا، اب یہ کون سی لیل ہے؟ پورا دن گزرنے کے بعد رات آتی ہے نا، ضحى کے بعد فوراً تو رات آتی نہیں. تو اب یہ سیرت مصطفیٰ صلی اللہ علیہ وسلم میں یہ ہے کہ حضور پہ وحی نازل ہوئی پہلے، اس کے بعد کچھ دنوں تک وحی متوقف ہو گئی، رک گئی، پھر دوبارہ وحی کا سلسلہ شروع ہوا. یہ جو توقف ہے، یہ جو ٹھہراؤ ہے بیچ میں، یہ بڑے اسرار کا حامل ہے. اس عرصے کو بھی باطنی یا تعویلی نگاہ رکھنے والے کہتے ہیں. واللیل اذا سجا سے یہ مراد ہے عرصہ. کچھ لوگ یہیں تک محدود ہیں، کچھ اس سے زیادہ وسیع تر معانی کی طرف اشارہ کرتے ہیں، اور وہ سب معانی اگر ان معانی کی سطح تک ذہن بلند ہو جائے تو سمجھ میں آتے ہیں. اب ظاہر میں یہ ہوا کہ جب وحی نہیں آئی تو حضور کو خود کچھ احساسات ہوئے، ये एहसासात कौन से एहसासात हैं? ना अपनी ज़ात से बदगुमानी, ना हक़ की ज़ात से बदगुमानी, ये इश्क़ व मोहब्बत की कैफियतें होती हैं, ये इश्क़ की कैफियतें होती हैं। दो चाहने वाले एक दूसरे से थोड़ी देर खामोश बैठे रहें, मिसाल दे रहा हूँ आम सी ताकि समझ में आ जाए, दो चाहने वाले थोड़ी देर एक दूसरे से गुफ्तगू ना करें, दोनों पे क्या क्या कैफियतें गुजरेंगी? इन दो चाहने वालों में अगर एक बुजुर्ग हो एक खुर्द हो, एक की बुजुर्गी भी नामुतनाही हो, दूसरे की बुजुर्गी दूसरे की खुर्दी इसलिए कि वो मखलूक है, अल्लाह खालिक है, पैगंबर मखलूक है, तो अब पैगंबर सल्लल्लाहु अलैहि वसल्लम के इश्क और इरफान और कल्ब और रूह और सिर और जहन और बातिन की क्या कैफियत होगी? वो एक अलग दुनिया है। इसीलिए तमाम रसूल के अल्फाज की तावील दूसरे अंदाज से होगी वहां पर। एक यह है कि जाहिर में लोग अगर कहने लगे कि भाई इन पे वही आई थी अब तो आ नहीं रही है, बस खत्म हो गई, इनके अल्लाह ने इनको छोड़ दिया, नऊज़ु बिल्लाह मिन ज़ालिक, या इनका रब इनसे नाराज है, नऊज़ु बिल्लाह मिन ज़ालिक, इन तमाम जाहिर से बातिन तक मुआमलात को समेट कर कुरान मजीद की यह आयत नाज़िल होती है, वल्लैल इज़ा सजा, वद्दुहा, वल्लैल इज़ा सजा मा वद्दअका रब्बुका वमा क़ला, न तुम्हारे रब ने तुम्हें छोड़ा है और न तुम्हारा रब तुमसे नाराज है। अब यहाँ वद्दअ का और कला दोनों अल्फाज के मानी ज़ाहरी जो हैं उन ज़ाहरी मानी की रियायत के बावजूद बातनी मानी कुछ और हैं। हक सुबहानहु व तआला पैगंबर से फरमा रहा है कि तुम्हारे रब ने तुम्हें छोड़ा नहीं, यहाँ भी शफ़क़त है। और अब वो जो दकीक इस्तिलाहें हैं जो इस्तेमाल की हैं अहले मारिफत ने, अहले तफसीर ने, अहले तावील ने, उन सब को यहाँ दोहराना इस वक्त आप हजरात के सामने मकसद नहीं है, बस मैं उस सब का निचोड़ खुलासा अपनी उर्दू में अर्ज़ कर रहा हूँ कि ना अल्लाह ने तुमको जुदा किया है खुद से, ना खुद तुम